بسم الله الرحمن الرحيم. قل أعوذ برب الفلق، من شر ما خلق، ومن شر غاسق إذا وقب، ومن شر النفاثات في العقد، ومن شر حاسد إذا حسد. اللہ تعالیٰ کے نام ہی کی برکت حاصل کرتے ہوئے، اللہ تعالیٰ ہی کے نام کی برکت حاصل کرتے ہوئے میں پڑھتا ہوں، جن کی رحمت سب کے لیے ہیں، جو بہت زیادہ رحم کرنے والے ہیں. اے نبی، تم لوگوں کو کہہ دو کہ میں صبح کے رب اللہ تعالیٰ کی حفاظت لیتا ہوں ان کی پیدا کی ہوئی ہر چیز کی برائی سے، اور اندھیری رات کی برائی سے جب اس کا اندھیرا چھا جاوے، اور ان عورتوں کے شر سے جو گرہوں میں سحر یعنی جادو کے کلمات پڑھ پڑھ کر پھونک مارتی ہے، اور ہر حسد کرنے والے کی برائی سے جب وہ حسد کرنے لگے. یہ ہو گئی سورۃ الفلق، جو ہجرت کے بعد نازل ہوئی. بعض حضرات کہتے ہیں کہ ہجرت سے پہلے نازل ہوئی. اس میں پانچ آیتیں ہیں. سورۃ الفیل کے بعد سور ناس سے پہلے 20 نمبر کے اوپر نازل ہوئی ہے، اور موجودہ جو ہمارے سامنے قرآن مجید ہے اس میں 113 نمبر کی یہ سورت ہے. فلق اس کا نام ہے. فلق بڑے قاف سے پڑھو تو اس کا معنی آتا ہے کسی چیز کو پھاڑ دینا، اور رات کا اندھیرا، رات کا کالا پن جب پورا چھایا ہوا ہوتا ہے تو رات کے کالے پن کے پردے کو پھاڑ کر کے صبح کی روشنی نکلتی ہے، اسی لیے اس کو فلق کہا جاتا ہے. اور ایک معنی یہ بھی ہے کہ مخلوق جو پہلے معدوم تھی، یعنی یہ مخلوق موجود نہیں تھی، یہ تمام مخلوقات اس کو اللہ تعالیٰ نے عدم یعنی نہیں تھی، اس کا پردہ پھاڑ کر کے وجود عطا فرمایا. اور ایک معنی یہ ہے کہ فلق جہنم کے اندر ایک کنواں ہے جو ڈھانکا ہوا ہے، جب اس کو کھولا جائے گا اور اس کے اندر سے آگ نکلے گی تو اس کی تیزی اتنی تیز وہ آگ ہوگی کہ جہنم کی آگ بھی چیخنے لگے گی، اور خود جہنمی لوگ بھی ادھر ادھر بھاگنے لگیں گے. اتنی خطرناک یہ جو ہے کنویں کی آگ ہے، اس کنویں کا نام فلق ہے. یہ ہے ایک تفسیری قول. بعض مرتبہ سفر کے موقع پر حضرت نبی کریم صلی اللہ علیہ وسلم نے فرض نماز میں جب جلدی جلدی کا موقع ہو تو ان دونوں سورت کو فرض کی 2 رکعت میں بھی پڑھا ہے، قل اعوذ برب الفلق کو، قل اعوذ برب الناس کو. ان سورتوں کو معوذات کہا جاتا ہے. ذرا دھیان سے سنیے، واو کے نیچے زیر پڑھو، معوذات یعنی حفاظت میں لینے والی، یعنی اس سورتوں کی برکت سے حفاظت ہوتی ہے. اس سورت کے اور اس کے بعد والی سورت کے اترنے کے پیچھے ایک بڑا عجیب و غریب جادو کا قصہ ہے. حضرت نبی کریم صلی اللہ علیہ وسلم جب عمرے کی نیت سے گئے ہجرت کے 6ٹھے سال میں، عمرہ نہیں ہو سکا، صلح ہوئی، اور نبی کریم صلی اللہ علیہ وسلم حدیبیہ میں صلح کر کے جب مدینہ واپس تشریف لائے تو ہجرت کے ساتویں سال محرم کے مہینے میں ایک جادو کا قصہ پیش آیا۔ ایک آدمی تھا جس کا نام لبید تھا، لبید ابن اعصم۔ یہ مدینہ میں ایک کافر قبیلہ تھا بنو زریق، اس سے اس کا تعلق تھا، لیکن اس کی پکی دوستی یہودیوں کے ساتھ تھی، بہت گہرا تعلق یہودیوں کے ساتھ تھا۔ تو اس لبید نے اپنی بیٹیوں کو اور خود اس نے جادو سیکھا تھا، اور یہ لبید نے اور اس کی لڑکیوں نے مل کر کے حضرت نبی کریم صلی اللہ علیہ وسلم پر جادو کیا۔ ایک بات سمجھ لو، نبی بھی بشر ہے، انسان ہے، اسی لیے نبی کے اوپر جادو ہو سکتا ہے۔ جیسے نبی انسان ہے اس لیے بھوک لگتی ہے، نبی انسان ہے اس لیے پیاس لگتی ہے، نبی انسان ہے اس لیے گرمی لگتی ہے، نبی انسان ہے اس لیے ٹھنڈی لگتی ہے، نبی انسان ہے اس لیے بخار آتا ہے۔ یہ سب چیزیں مضبوط اور صحیح حدیثوں میں موجود ہے۔ اسی لیے تو بعض دشمن یہ کہتے تھے، مالی حاضر رسول یاکل الطعام ویمشی فی الاسواق، یہ رسول تو کھانا بھی کھاتے ہیں، بازار میں بھی ضرورت کے لیے جاتے ہیں، تو رسول انسان ہوتے ہیں، اسی لیے ان کو ایسی ضرورت پیش آتی ہے۔ تو جب رسول انسان ہیں، بشر ہے، تو ان کو بخار ہوتا ہے، گرمی ٹھنڈی لگتی ہے، بھوک پیاس لگتی ہے، تو جادو بھی ہوتا ہے۔ اب جادو کیسا ہوا، کس طریقے سے ہوا، وہ ذرا دھیان سے سمجھو۔ حضرت نبی کریم صلی اللہ علیہ وسلم کا کنگا تھا کاسکی، اور حضور کی کاسکی ہاتھی دانت کی بنی ہوئی تھی، اس سے حضور جو ہے داڑھی میں اور سر مبارک میں کنگی کرتے تھے۔ تو حضور کی جو وہ کنگی تھی اس کے اندر سے کچھ دندانے، یعنی کنگی کے اندر جو کھڑے 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 ہوتے ہیں جس کے ذریعے سے ہم بال کے اندر پھراتے ہیں، اس میں سے ایک دو کنگے جو ہے نکل گئے۔ اور جب کنگی ہوتی ہے تو کنگی میں بال بھی آ جاتے ہیں۔ آپ دیکھو، سر کے اوپر کنگی چلاؤ، داڑھی پہ کنگی چلاؤ تو بال نکلتے ہیں۔ تو ایک یہودی لڑکا نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں آتا رہتا تھا۔ یہودیوں نے یہ لبید نے اس کو پٹایا، پھسلایا، کچھ دیا، اور نبی کریم صلی اللہ علیہ وسلم کے بال مبارک لے لیے، اور جو کنگی تھی اس کنگی کے کچھ دانتے دندانے بھی لے لیے، اور اس کے اوپر جادو کیا۔ اسی لیے میں آپ کو خاص بات بتلاؤں، جادو کے لیے دو چیز بہت ضروری ہوتی ہے۔ ایک، بدن کی کوئی چیز مل جاوے، جیسے کہ ناخن، بال، ایسی چیز جادوگر کے ہاتھ میں آ جائے تو اس پر وہ جادو کر سکتے ہیں۔ اسی لیے ہمیشہ ناخن کاٹنے کے بعد اس کو دفن کر دو، بال کنگھی میں سے جو نکلے اس کو جمع کر لو تھیلی میں، اور پھر قبرستان لے جا کر اس کو دفن کر دو، یا گھر کے باڑے میں اس کو دفن کر دو۔ تو ہمیشہ یہ چیز دھیان رکھنی چاہیے کہ بال، ناخون، ایسی چیز جو بدن سے نکلے وہ کسی کے ہاتھ میں نہ جاوے۔ گھر میں کام والے آتے ہیں، خادم آتے ہیں، صفائی والے آتے ہیں، ان کے ذریعے سے بھی لوگ چوری کروا سکتے ہیں۔ دیکھیے کہ یہ جو قصہ میں سنا رہا ہوں، اس میں ایک یہودی لڑکا جو حضور کی خدمت میں آتا تھا، اسی کے پاس حضور کے بال انہوں نے چوری کروائے، حضور کی کنگھی کے دانتے انہوں نے چوری کروائے۔ دوسری چیز، جو چیز ہمارے استعمال میں آوے वपराश में आवे, यूज में आवे, उसके ऊपर भी जादू होता है। मसलन मैले कपड़े, पुरानी चप्पल, इस्तेमाल किए हुए चादर, टुवाल वगैरह। इसी तरीके से कोई आदमी बगैर चप्पल के जमीन पे खड़ा रहा और उसका पैर मिट्टी पर पड़ा और वहां से किसी ने मिट्टी उठा ली, उसके ऊपर भी जादू हो सकता है। इसीलिए खूब ध्यान में रखो अपने मैले कपड़े, इस्तेमाल किए हुए कपड़े किसी के हाथ में न चले जावे, उसके ऊपर जादू होता है। और बाज़ रिवायत के फिर ये है कि हुजूर के बाल और कंघी मुबारक को उसके ऊपर उन्होंने पूरा जादू किया है। कमान होती है तीर कमान, उसकी जो रस्सी होती है उसके साथ बालों को मिला करके उसके ऊपर गांठ लगाई और उसके अंदर कुछ जादू मंत्र पढ़ करके फूक मारी। और बाज़ रिवायतों में आता है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का मीण का मोम का एक छोटा सा पुतला बनाया और उसके अंदर कांटे लगाए, सुई लगा दी उन्होंने, तो बाल में वगैरह में छोटी छोटी 11-11 गांठ लगाई और उसके अंदर फूंक मार दी। और खजूर के अंदर भी मेल फीमेल होते हैं, नर मादा, तो जो नर खजूर होता है उसका जो शिगुफा होता है उसमें कवर बनाकर ये सब चीजें रख दी। और बनू जुरेक का एक कुआं था, उसका नाम था बीर जी अरवान, उस कुएं के अंदर उन्होंने ये सब चीजें पानी में रख दी और उसके ऊपर बड़ा पत्थर रख दिया और पत्थर रख करके ये सब चीजें दबा दी। इस तरह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर उन्होंने जादू किया। अब देखो हुजूर की जिंदगी मुबारक में दो तरह के काम थे। एक काम थे अल्लाह के यहां से आने वाले अहकाम, कुरान की आयतें, शरीयत, दीन। तो ये बात अच्छी तरह जहन के अंदर रखना कि जो बातें शरीयत की है, दीन की है, कुरान की है, अल्लाह के यहां से आने वाले अहकाम और वही की है, उस पर तो जादू का असर कभी भी नहीं हो सकता, किसी हाल के अंदर नहीं हो सकता। हाँ, दूसरी किस्म वो काम है जो नबी की अपनी पर्सनल लाइफ है, अपनी फैमिली लाइफ है, अपने घर की जिंदगी है, अपने जाती कामकाज है, तो ऐसे काम के अंदर जादू का असर जाहिर हुआ। कैसे हुआ जादू का असर? कि एक काम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने नहीं किया और हुजूर ये समझते थे कि वो काम कर लिया। हुजूर ने वो काम नहीं किया लेकिन हुजूर ये समझते थे कि वो काम कर लिया। हदीस के अंदर है कि हुजूर की मुख्तलिफ बीवियां थी तो किसी बीवी के घर गए नहीं और हुजूर ये समझते थे कि इस बीवी के यहाँ तो मैं हो आया और उसकी बारी तो हो गई। इस तरीके से हुजूर के ऊपर जादू का असर शुरू हुआ और तकरीबन 6 महीने तक नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर जादू का असर रहा। और उस जादू के नतीजे में हुजूर को ऐसा लगता था कि मैं बंधा हुआ हूँ, जैसे किसी ने किसी को बांध दिया हो, और हुजूर को बहुत तकलीफ होती थी। इस तरीके से होता है, इसीलिए दुनिया में बहुत से लोगों को जादू होता है तो उनको ऐसा लगता है वो जकड़े जकड़े हैं, बंधे बंधे हुए हैं, फिट है, ऐसा मालूम होता है। एक हदीस में आता है कि हजरत आयशा रजी अल्लाह ताला अन्हा फरमाती है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मेरे यहाँ रात को तशरीफ लाए, मेरी बारी का दिन था लेकिन हुजूर आकर के दुआ में मशगूल हो गए, दुआ मांगी दुआ मांगी दुआ मांगी, बहुत दुआ मांगी बहुत दुआ मांगी। और उस दुआ का खुलासा ये था कि अल्लाह मुझे बतला दो ये मुझे क्या हुआ है, क्या हुआ है, क्या हुआ है। इसी दुआ के ऊपर से मैं आपको एक बात बतलाऊं, हमारे दादा पीर कुतुब आलम हजरत शेखुल हदीस मौलाना मोहम्मद जकरिया साहब मुहाजिर मदनी रहिमहुल्लाह ताला, जिनकी किताब फजाइल आमाल सारी दुनिया जानती है, हजरत ने बहुत अच्छी बात लिखी है। फरमाते हैं कि जादू के असर को दूर करने के लिए सबसे बेहतरीन इलाज दुआ है कि रो रो कर अल्लाह से मांगो तो अल्लाह ताला खुद ही जादू खत्म करने का कोई रास्ता निकाल देंगे। तो खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने रो रो कर बहुत दुआ मांगी, फिर हुजूर ने आराम फरमाया तो हुजूर को ख्वाब में दो आदमी नजर आए। ये दो आदमी हकीकत में दो फरिश्ते थे, एक फरिश्ते थे हजरत जिब्राइल और दूसरे फरिश्ते हजरत मीकाईल। हजरत जिब्राइल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सर के पास बैठ गए और हजरत मीकाईल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पांव के पास, पैर के पास बैठ गए। हुजूर ये पूरा ख्वाब देख रहे हैं और नबी का ख्वाब 100% 100% सच्चा होता है। अब जिब्राइल और मीकाईल दोनों आपस में बातचीत कर रहे हैं, जैसे आपने मकतब के जलसे में देखा होगा मुकालमा होता है इस अंदाज में। तो जिब्राइल अमीन मीकाईल को पूछ रहे हैं हुजूर की तरफ इशारा करके कि इनको क्या हुआ। तो मीकाईल अलैहि सलाम ने जवाब दिया, इन पर जादू हो गया। पूछा किसने जादू किया, तो कहा लबीद इब्ने आसम ने जादू किया। फिर जिब्राइल ने पूछा किसमें जादू किया, तो कहा मीकाईल ने कि उनकी कंघी में से जो दंदाने निकले, दांते निकल गए और उनके बालों के ऊपर। फिर जिब्राइल ने पूछा वो जादू वाली चीज कहाँ है, तो मीकाईल ने कहा कि नर खजूर के शीगुफे में। फिर जिब्राइल ने पूछा कहाँ दफन किया, तो कहा मीकाईल ने जी अरवान नामी कुएं में पत्थर के नीचे। पूरी डिटेल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ख्वाब में हजरत जिब्राइल ने हजरत मीकाईल ने बतलाई। फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बेदार हो गए, हुजूर की आंख मुबारक खुल गई। तो हुजूर ने हजरत आयशा से फरमाया, आयशा मैंने अल्लाह ताला से जो चीज पूछी थी अल्लाह ताला ने मुझे उसका हल बतला दिया, यानी जो दुआ की थी कि मुझे क्या तकलीफ थी तो मुझे ख्वाब में बतला दिया गया कि ये जादू है वो किया गया। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अली रदी अल्लाह ताला अन्हो को, हजरत अम्मार रदी अल्लाह ताला अन्हो को और दूसरे दो सहाबी को भेजा। ये सब जो है हुजूर के साथ गए और बीरे जरअवान के ऊपर, नबी करी जी अरवान के ऊपर तशरीफ ले गए और जाकर के उसका पानी निकाला गया, पत्थर हटाया और उसके नीचे से वो पूरा शिगुफा निकाला। तो जैसा ख्वाब में देखा था बिल्कुल ऐसा ही हू बहू निकला। अब जादू की चीजों को तुम निकाल के इधर उधर कर दो तो जादू का असर खत्म हो जाता है। तो सब चीजें निकाली, बाल कंघी के दांते और वो पुतला मीनबत्ती का और सब निकाल करके इधर उधर किया, तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के ऊपर से जादू का असर खत्म होना शुरू हुआ। और जैसा कि आपको मैंने शुरू में सुना दिया कि 11 गिरा थी, 11 गांठ लगी हुई थी, तो अल्लाह ताला ने ये दो सूरत जो है भेजी और आप सल्लल्लाहु अलैहि वसल्लम ने पढ़ी, कुल औज़ु बिरब्बिल फलक, कुल औज़ु बिरब्बिन नास। ये दोनों सूरत मिला करके 11 आयतें होती है। हुजूर एक आयत पढ़ते गए, एक गांठ खुलती गई, दूसरी पढ़ी दूसरी गांठ खुल गई। इस तरह 11 आयतें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने पढ़ी और 11 गिरहें खत्म हो गई और हुजूर सल्लल्लाहु अलैहि वसल्लम को बहुत अच्छा लगा, बहुत अच्छा मालूम हुआ اور آپ صلی اللہ علیہ وسلم کو ایسا معلوم ہوا کہ بالکل شفا ہو گئی. اور جیسے جیسے حضور اس کی آیتوں کو پڑھتے جاتے تھے وہ گراہ اور گانٹھ بھی کھل گئی, اور موم بتی کا جو پتلا بنا ہوا تھا اس میں جو سوئی چبوئی ہوئی تھی وہ بھی نکل گئی. جب یہ عمل ہو گیا تو نبی کریم صلی اللہ علیہ وسلم نے حضرت عائشہ کو فرمایا, عائشہ ایسا معلوم ہوتا ہے کہ میں بندھا ہوا تھا, کسی نے مجھے باندھ دیا تھا, اب میں کھل گیا. تو اللہ تعالیٰ نے جادو کے اس عمل کے ختم کرنے کے لیے یہ دونوں صورت نازل فرمائی. اگر کوئی آدمی یقین کے ساتھ اس صورت ان دونوں صورتوں کو پڑھے تو اللہ تعالیٰ اس کی برکت سے جادو کے اندر شفا عطا فرما دیں گے. اب بیچ میں بہت اہم ایک دو بات میں آپ کو بتلاؤں. دیکھو ہمارا ایمان ہے اور یہی جو ہے بات ہے کہ نبی کا خواب اللہ کی طرف سے ہوتا ہے. حضور صلی اللہ علیہ وسلم کو جو خواب دکھلایا گیا وہ بھی اللہ کی طرف سے تھا, اور حضور کو فرشتوں نے آ کر نام بھی بتلا دیا کہ لبید ابن اعصم نے یہ جادو حضور کے اوپر کیا, لیکن نبی کریم صلی اللہ علیہ وسلم نے کسی کو یہ نام نہیں بتلایا. خود حضرت عائشہ فرماتی ہے کہ میں نے عرض کیا, اے اللہ کے رسول آپ لوگوں کو نام بتلاتے کیوں نہیں ہیں کہ اس نے جادو کیا تھا؟ تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, اللہ نے مجھے شفا دے دی, اب میں نہیں چاہتا کہ کسی آدمی کے خلاف میں فتنہ کھڑا کروں. اور وہ لبید منافق تھا. ظاہر ہے کہ اگر حضور نام بتلا دیتے تو صحابہ کرام اس کے ٹکڑے ٹکڑے کر ڈالتے, لیکن حضور نے کسی کو وہ نام نہیں بتلایا. بلکہ عجیب بات بتلاؤں, وہ منافق لبید حضور کی مجلس میں آتا تھا پھر بھی حضور نے اس کے ساتھ بدسلوکی نہیں کی, اور ایسے انداز میں رہے کہ حضور نے اس کو پتہ بھی نہیں چلنے دیا. یہ ہیں نبی کریم صلی اللہ علیہ وسلم کے اخلاق, جو حدیث میں فرمایا, احسن الی من اساء الیک, جو تمہارے ساتھ برا سلوک کرے تم ان کے ساتھ اچھا برتاؤ کرو. تو دیکھو وحی اور اللہ کی طرف سے جبرائیل اور میکائیل نے بتلایا, پھر بھی نبی کریم صلی اللہ علیہ وسلم نے کسی کو نام نہیں بتلایا. یہ ہمارے لیے بہت بڑی بات ہے. دیکھو میں اس موقع پر ایک دوسرا مسئلہ بھی اہم ترین بتلاؤں کہ یہ تو حضور کو اللہ نے بتلایا تھا. آج دنیا میں کوئی ہے ایسا مائکا لال جو یوں کہے کتنا ہی بڑا عامل ہو کہ مجھے اللہ کی طرف سے بتلایا جاتا ہے کہ کس نے کس کے اوپر کیا جادو کیا ہے؟ اسی لیے میں آپ سب کو بہت اہم بات بتلاتا ہوں, اللہ حفاظت میں رکھے. لیکن کسی پر جادو ہو جائے تو عامل کے پاس جائے تو نام کے چکر میں مت پڑو کس نے کیا, بالکل نہیں. اگر کوئی عامل کہوے تو بھی اس کی بات مت مانو, اسی لیے کہ عامل کی بات کے اندر کوئی یقین نہیں ہے, اور یہ فتنہ کھڑا کرنے والی سب باتیں ہیں. عامل صاحب کو صاف صاف کہہ دو کہ بھائی علاج کر دو, باقی یہ ہے کس نے کیا یہ سب چکر میں نہیں پڑنا. اور دیکھو بھائی میں آپ کو شریعت کا قانون بتلاؤں, لا مسئلہ بتلاؤں, کہ کسی کے خلاف کوئی بات ثابت کرنے کے لیے ایک طریقہ یہ ہے کہ وہ اقرار کرے کہ ہاں میں نے جادو کیا تھا, یا یہ کہ آنکھ سے دیکھنے والے دو گواہ ہوئے. یہ ہیں طریقے شریعت کے اندر بات کے ثابت کرنے کے. اب کوئی عامل جو ہے آنکھ سے دیکھنے نہیں گیا اور جو ہے وہ ہم کو کہتے ہیں اور ہم مان لیتے ہیں, پھر گھروں میں جھگڑے, خاندان میں جھگڑے اور فتنے. اسی لیے عاملوں کو درخواست ہے کہ اس نام کے چکر میں ہرگز نہ پڑے, اور عوام سے درخواست ہے کہ وہ عامل کو نہ پوچھے, اور کوئی عامل نام بتلاتا ہو تو بھی اس کی بات نہ مانے, بالکل نہیں ماننا چاہیے. دیکھو بھائی, اس سلسلے میں ایک اہم بات اور بتلاؤں. حضرت شاہ ولی اللہ صاحب محدث دہلوی رحمت اللہ علیہ کتنے بڑے عالم, کتنے بڑے اللہ والے, کتنے بڑے عامل, یہ سب علماء جانتے ہیں شاہ ولی اللہ صاحب کا کیا درجہ اور کیا مقام ہے. حضرت کی ایک کتاب ہے جس کے اندر آپ نے بہت سارے عملیات جمع کیے ہیں, القول الجمیل فی بیانی سواء السبیل, اس کا اردو میں بھی ترجمہ ہے, وہ کتاب ملتی ہے. اس میں شاہ ولی اللہ صاحب نے چور کو پکڑنے کا ایک عمل لکھا ہوا ہے, لیکن اتنے بڑے عالم, اتنے بڑے محدث, اتنے بڑے اللہ والے, اتنے بڑے عامل, اتنے بڑے کتب ابدال ولی, وہ چور کو پکڑنے کا عمل لکھنے کے بعد کیا فرماتے ہیں شاہ صاحب, کہ یہ جو طریقہ میں نے چور پکڑنے کا لکھا, اس طریقے سے کسی کا چور ہونا ظاہر ہو جائے تو بھی تم باہر باہر میں تحقیق کرنا, اس عمل کے اوپر یقینی بھروسہ مت کرنا. شاہ ولی اللہ صاحب جیسا آدمی یہ لکھے تو پھر, اور اخیر کے اندر شاہ صاحب نے یہ آیت بھی لکھی ہے, وَلَا تَقْفُ مَا لَيْسَ لَكَ بِهِ عِلْمًا, کہ جس کے تم کو خبر نہ ہو ایسی چیز کے پیچھے مت پڑو. اس لیے بھائی, کوئی عامل یقینی طور پر نہیں بتلا سکتا, اسی لیے عاملوں کو اللہ کا واسطہ دے کر کے کہتا ہوں کہ کوئی نام کے چکروں کے اندر نہ پڑے. اس سے آج خاندانوں میں فتنے ہو رہے ہیں, لڑائیاں ہو رہی ہے, یہ لڑائی اور جھگڑے کے کاموں میں مت پڑو. اور بیماروں سے درخواست ہے کہ آپ بھی نام کے چکر میں مت پڑو, اور کوئی عامل نام بتلا بھی دے وے تو اس کی طرف دھیان اور توجہ بالکل مت دو. اب ذرا جادو کا مسئلہ بھی سمجھ لو اچھی طریقے سے, کہ یہ جادو کے اندر ہوتا کیا ہے. تو جادو میں یہ ہوتا ہے, کچھ گندے کلمات پڑھے جاتے ہیں, ناپاک کلمات پڑھے جاتے ہیں, شرک والے کلمات پڑھے جاتے ہیں, جن کے ذریعے شیطانوں کو خوش کیا جاتا ہے. جب وہ گندے کلمے, شرکیا کلمے پڑھتے ہیں تو سن کر کے شیطان خوش ہو جاتا ہے, اور اتنا خوش ہوتا ہے کہ پھر وہ پڑھنے والا جو کہے گا وہ کرنے لگتا ہے. تو اس طرح گندے گندے, ناپاک ناپاک کلمات پڑھ کر کے شیطان کو خوش کرتے ہیں, پھر اس شیطان کے پاس دوسروں کے اوپر جادو کرواتے ہیں. تو اچھی طریقے سے ذہن میں رکھ لو کہ یہ جو گندے کلمے پڑھتے ہیں, شرکیا کلمے پڑھتے ہیں, کفریا کلمے پڑھتے ہیں, تو اس کی وجہ سے تو انسان ایمان سے نکل جاتا ہے. جو شرک والا کلمہ ہے, کفر والا کلمہ ہے, شرک والے کفریا وظیفے, اس کی وجہ سے تو انسان ایمان سے نکل جاتا ہے. اور بعض مرتبہ کچھ گندے کام کرواتے ہیں. کیسے گندے کام؟ مثال کے طور پر عورت کا حیض جو ہے خون, وہ چاٹنا, مرد کی منی چاٹنا, اسی طریقے سے کالے کتوں کا پاخانہ کھانا, اس طریقے سے گندے کام کرواتے ہیں. بعض مرتبہ چھوٹے چھوٹے بچوں کو اٹھا لیتے ہیں, اغوا کر لیتے ہیں, کڈنپ کر لیتے ہیں, اپہرن کرتے ہیں اور ان کو قتل کرتے ہیں. ان کو جو ہے بعض جو ہے بتوں کے نام پر ان کی بلی چڑھاتے ہیں اور پھر جو ہے اس کے ذریعے جادو کرتے ہیں. بعض مرتبہ قرآن شریف کو ناپاکی میں ڈال لیتے ہیں. بعض مرتبہ مہینوں مہینوں, سالوں سالوں تک غسل نہیں کرتے. اس طرح گندی ناپاک چیزوں کے ذریعے سے جادو کیا جاتا ہے. تو یہ جادو حرام ہے, بالکل ناجائز ہے. حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ سات چیزیں ہلاک اور برباد کرنے والی ہے, اس سے تم اپنے آپ کو بچاؤ. اور اس میں ایک چیز نبی کریم صلی اللہ علیہ وسلم نے जादू को बतलाया ये बहुत ऊंचे दर्जे का हराम काम है, इसीलिए भाई इस तरह के नापाक जादू दूसरों को तकलीफ पहुंचाना ऐसे चक्कर में मत पड़ो, उसकी वजह से ईमान खतरे में पड़ जाता है। बाज मर्तबा लोग ये जो ध्रुव का तारा है कुतुब शिमाली उसकी तरफ मुंह करके नमाज जैसी कोई एक्शन एक्टिंग करते हैं, एक पैर पर खड़े होकर के नमाज जैसी कोई एक्टिंग अदा करते हैं, ये सब गंदे जादू के लिए करना पड़ता है। तो ऐसे गंदे नापाक जादू में ईमान का खतरा, कुफ्र तक का खतरा और जो है हराम और गुनाह होता है, इसीलिए ऐसी चीज से अपने आप को खास तौर पर बचाना चाहिए। अब जरा सूरत को ध्यान से समझो, कुल अऊज़ु बिरब्बिल फलक, अल्लाह जो सुबह के मालिक है। अभी मैंने फलक के तीन माने बतला दिए कि जो अल्लाह फलक के मालिक और रब है उससे मैं हिफाजत मांगता हूँ। मिन शर्रिमा खलक, अल्लाह ताला ने जितनी भी चीजें पैदा की है उन तमाम चीजों की बुराई से मैं हिफाजत चाहता हूँ। देखो दुनिया में अल्लाह ताला ने जो चीजें पैदा की है उसमें भलाई भी है बुराई भी है, बहुत सारी चीजें ऐसी है उसमें भलाई भी है बुराई भी है, अच्छाई भी है गंदगी भी है, हर तरह है। कुछ चीजें ऐसी है जिसमें भलाई ही भलाई है, बाकी आम चीजें ऐसी उसमें भलाई भी है बुराई भी है। जैसे कि कपड़ा पहनने के काम में आता है, खूबसूरती और जीनत और जमाल के काम में आता है, लेकिन यही कपड़ा बाज मरतबा आग लग गई और आदमी के जलने का जरिया बन जाता है। इसीलिए इस आयत के अंदर कहा गया है अल्लाह जितनी भी चीजें आपने पैदा की उसकी बुराई से मैं आपकी हिफाजत मांगता हूँ। और जादू भी अल्लाह की मखलूक है तो उसमें आ गया कि अल्लाह मैं जादू की बुराई से भी हिफाजत मांगता हूँ। وَمِن شَرِّ غَاسِقٍ إِذَا وَقَبَ, गासिक किसको कहते हैं, अंधेरा, अंधेरी रात, जब रात का अंधेरा हो जाता है सूरज डूबने लगता है तो शैतान निकलते हैं जिन्नात निकलते हैं। इसलिए हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब सूरज डूबने वाला हो ऐसे वक्त पर घर बच्चों को घरों में रखो, ये खुद हुजूर ने इरशाद फरमाया। इसलिए कि उस वक्त पर जिन्नात शैतान निकलते हैं और बच्चे अगर इधर उधर होंगे तो उनको जिन्नात शैतान का असर लग जाएगा। इसी तरीके से सांप बिच्छू कीड़े मकोड़े रात के अंधेरियों के अंदर निकलते हैं तो उनके भी काट लेने का डर होता है, इसीलिए रात की अंधेरी से खास तौर पर और जो है हर तरह के अंधेरियों से हिफाजत मांगी गई। और एक खास बात बतलाऊं, एक होता है रात का अंधेरा, रोशनी खत्म हो जावे तो अंधेरा, और एक रूहानी अंधेरा होता है कुफ्र, कुफ्र शिर्क गुनाह नाफरमानी, ये भी एक अंधेरा है। इसीलिए फरमाया मिन अज़्ज़ुलुमाति इलन नूर, तो दोनों तरह का अंधेरा, रात का अंधेरा रोशनी खत्म होने का अंधेरा और रूहानी अंधेरा गुनाह का अंधेरा कुफ्र शिर्क का अंधेरा, ए अल्लाह इन तमाम तरह के अंधेरों में जो बुराई है उससे अल्लाह मेरी हिफाजत फरमा। वमिन शर्रिन नफ्फासाति फिल उकद, और जो लोग गिराह में गांठ में फूक मारते हैं और जादू करते हैं, वो मर्द हो औरत हो जो भी हो, ए अल्लाह तो उनसे हिफाजत फरमा लीजिए। तो जादू करने वाले मर्द हो या औरत, ए अल्लाह उनसे उनके जादू से मेरी हिफाजत फरमाओ। वमिन शर्र हासिदिन इदा हसद, और हसद करने वालों के शर से भी ए अल्लाह मेरी हिफाजत फरमाओ। आज जनरली दुनिया के अंदर जो भी जादू हो रहा है उसकी रीजन और बहुत बड़ी वजह जादू भी हसद है, हसद की वजह से लोग एक दूसरे के ऊपर जादू करते करवाते हैं। अल्लाह ताला इन दोनों सूरतों का एहतमाम हम सबको नसीब फरमाए। कल मैंने आपको कुल हु अल्लाह के साथ दो तीन अहम बातें बतलाई थी। एक बात बतलाई थी कि सुबह में 3 मर्तबा, शाम को 3 मर्तबा, ये तीनों सूरत को पढ़ लो, कुल हु अल्लाह, कुल औज़ु बिरब्बिल फलक, कुल औज़ु बिरब्बिन नास, ये तीनों सूरतों को पढ़ लो सुबह में, शाम में 3-3 मर्तबा। और ये भी बतलाया था कि रात को सोते वक्त पर भी ये तीनों सूरतों को पढ़ लो, और उसकी तरतीब भी बतलाई थी कि पहले 1 मरतबा कुल हु अल्लाह, फिर 1 मरतबा कुल औज़ु बिरब्बिल फलक, 1 मरतबा कुल औज़ु बिरब्बिन नास, दोनों हथेली के ऊपर फूक मार के पूरे बदन पे फिराओ, इस तरह 3 सूरतें 3 मरतबा पढ़ के दम करो। ये है, और दूसरी भी अहम बातें हैं, इंशाल्लाह आइंदा कल की मजलिस में अर्ज करूंगा। अल्लाह सुबहानहू व तआला ये सूरतों के बरकात से हमें मालामाल फरमाए, जादू टोटका आला बला से अल्लाह ताला हम सबको हमेशा हिफाजत में अमान के अंदर रखे। देखो हदीस में आता है कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फर्ज नमाज के बाद भी इन सूरतों को पढ़ते थे। इसीलिए फर्ज नमाज के बाद 1 मरतबा आयतुल कुर्सी पढ़ो, फिर 1 मरतबा कुल हु अल्लाह, कुल औज़ु बिरब्बिल फलक, कुल औज़ु बिरब्बिन नास पढ़ लिया करो। ये हदीस में हुजूर ने इरशाद फरमाया। एक हदीस में आया कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को जब बीमारी होती थी तो कुल औज़ु बिरब्बिल फलक, कुल औज़ु बिरब्बिन नास दोनों को पढ़ के अपने हाथ पर दम करके पूरे बदन के ऊपर फिरा लेते थे। यहाँ तक कि जब हुजूर की जिंदगी की आखिरी बीमारी हुई तो उस बीमारी के मौके के ऊपर भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ये अमल किया गया। बस हुआ ये कि हुजूर आखिरी वक्त में बहुत कमजोर हो गए थे, इसलिए माँ आयशा ने ये दोनों सूरत पढ़ी और हुजूर के दोनों हाथ पर दम कर दिया, और हुजूर ने अपने दोनों पूरे बदन के ऊपर दोनों हाथ मुबारक को फिरा लिया। और एक हदीस के अंदर है कि ये तीनों सूरत कुल हुवल्लाह, कुल औज़ु बिरब्बिल फलक, कुल औज़ु बिरब्बिन नास हर तकलीफ से हिफाजत का जरिया है, इसीलिए इन सूरतों को इस तरह पाबंदी के साथ पढ़ने का एहतमाम करो। इंशाअल्लाह अल्लाह ताला हिफाजत में रखेंगे।